Uggiano falsa, Uggiano falsa, Uggiano falsa, Uggiano
falsa,
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 Uggiano falsa. पिटाई खाएका मानचित्र टेकेर देश हेरिरहेछु, टेकेर आयु सपना हुर्काउन अनन्त बिन्दुमा टेक्नै पर्छ, चरैबेती व्यस्तित भएर आफ्नोपनको पखेटा फैलाएर चार चौरास उडे पनि गुडमा त फर्किनै पर्छ भिजेर आफ्नो माटोमा। लाखौं लाख समृद्धिका चालक हाम्रा दाजुभाइहरू पासपोर्टलाई पखेटा बनाएर उडिरहेछन्, मन र जमीनलाई बाँझो बनाएर। फर्क फर्क तिनीहरूको मूल्यमा रेमिट्यान्स चाहिन, फर्क खसम वैदेशिक पसिनाबाट पल पल मेरो सिउँदो झस्किन्छ देशका बिउ जस्ता। ससाना नानीहरूलाई देशको मानचित्र पढाउनु पर्छ, विपुल देश हिमाल पहाड तराई समानुपातिक रक्त संचार हुनुपर्छ, अनि प्रस्थान बिन्दु हुनेछ 10 सेन्टिमिटर खुशी। इतिहाससँग नोस्टालिजिक हुँदा के यो देशले श्वास फेर्नमा विषय नगर्चीको भूमिका छैन, मणिराम गन्धर्वको भूमिका छैन, उकालोमा भारी बोकेर पसिनाको पहाड आरोहण गरिरहेको लाखौं भरियाको भूमिका छैन, जातीय चेतनाका पुञ्ज खड्कबहादुर सिंह विष्टको भूमिका छैन, सड़कमा गिट्टी कुट्नेहरूको भूमिका छैन, ससाना सपनाहरूलाई कुल्चेर रथ हिँड्न सक्दैन, के जित्नेहरूको मात्र इतिहास हुन्छ, रथले करोड़ौं पाइला चाल्न के शहीदको भूमिका छैन, उत्खनन गर्नुपर्छ स्वयं हामीलाई नयाँ सिरामा। महेश रेग्मीको देश हेरिरहेछु शीर्षकको कवितासँगै उज्यालो फल्साको समय शुरू भइसकेको छ। मलाई विश्वास छ योभन्दा अगाडि नै तपाईँको पनि निन्द्रा खुलिसक्यो, त्योसँगै एक अर्को सुनौलो दिनको ढोका पनि खुलिसकेको छ। हिजोदेखि सोस्तानी व्रत पनि शुरू भएको छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना सोस्तानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरेर यसको शुरूआत हुन्छ। यो अवधिभर कथा सुन्ने सुनाउने पनि चलन हुन्छ। पहिला गाउँघरमा दुई तीन घरका मानिसहरू एकै ठाउँमा भेला भएर सोस्तानीको कथा सुन्ने र सुनाउने चलन थियो, अनि सोस्तानी सकिएपछि फलफूल र प्रसाद खाने चलन थियो। हिजो आज पनि यदा कदा यो चलन अझै रहेको छ, तर पहिला जस्तो कथा सुन्ने सुनाउने भेटघाट र रमाइलो भने हिजो आज कम हुँदै गएको छ भन्दै उज्यालो फल्साको दैलो उगार्न जानुका दुवारी आएकी छु, अनि प्राविधिक साथी मनोज विष्ट हुनुहुन्छ। फल्सामा आज पनि हामीसँग इतिहासमा आज, हाम्रो स्वास्थ्य आजका पाहुना, मिडियामा आज र आजको बजार स्तम्भ छन्। त्योसँगै गीत संगीत छुटाउने त कुरै भएन। फल्सामा आजका पाहुना विभिन्न भाषाका सुस्तानीका किताबलाई अनुवादन गरी नेपाली भाषामा प्रकाशित गर्नुभएकी नवीना श्रेष्ठ हुनुहुन्छ।
आफभित्र पनि थियो होला लेख्ने इच्छा, होइन अनि त्यसरी लेख्या हो कि मैले अहिले मात्र लेख्या होइन, 18-20 वर्षको उमेरदेखि लेख्छु।
यस्तै हाम्रो स्वास्थ्यमा आज हामीसँग विभिन्न जानकारीमूलक सामग्री छन्, तर कार्यक्रमको शुरूआत गरौं इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रमबाट। आज 2076 साल पुस 26 गते शनिबार, सन् 2019 जनवरी 11 तारीख, आजको दिन नेपाल र विश्व इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन्। 2071 सालमा आजको दिन काठमाडौँको टुँडी खेलमा मोबाइल फ्याँक्ने प्रतियोगिता भएको थियो। 255 जना सहभागी भएको यो प्रतियोगितामा रमेश ठकुलाले 249 फिट पर मोबाइल फालेर प्रतियोगिताका विजयी बन्नुभएको थियो। रोटरी क्लब रुद्रमतीले मुगुका विकट गाउँका महिलालाई मोबाइल हस्तान्तरण गर्नका लागि यो प्रतियोगिता आयोजना गरेको थियो। आज अन्तर्राष्ट्रिय धन्यवाद दिवस हो। आफूलाई सहयोग गर्ने मानिसप्रति आभार व्यक्त गर्नका लागि सन् 1598 देखि यो दिवस मनाउन थालिएको हो। 1863 देखि संयुक्त राज्य अमेरिकामा आजको दिन बिदा दिने चलन पनि रहेको छ। र आजको दिन बंगलादेशको स्थापना भएको थियो। सन् 1947 भारतबाट छुटिएको पाकिस्तानको भूभाग भारतको दुईतर्फ थियो। पूर्वी पाकिस्तानको रूपमा रहेको यो देश सन् 2072 शेख मुजिबुर रहमानको नेतृत्वमा आजको दिन छुटिएर बंगलादेश बनेको हो। बंगलादेश नामाकरण भएसँगै बंगलादेशमा नयाँ राष्ट्रपति नियुक्त गरिएको थियो। बंगलादेशको पहिलो राष्ट्रपति शेख मुजिबुर रहमान रहनु भएको थियो। उहाँलाई बंगलादेशको संस्थापक पिता पनि मान्ने गरिन्छ। यी त थिए इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रम। उज्यालो फल्सामा अब भने हामी एउटा गीत प्रस्तुत गर्छौ, त्यसपछि फेरि आउँछौ। फल्सा सुन्दै गर्नुहोला।
नेपाली सिरमा फहराउने छु, खुकुरीले कोरेको वीर गाथा संसार भरि गुनगुनाउने छु। सागिना मयो मातु भुल्ना सागिना मयो मातु भुल्ना सदिक्षा सहरसाम यही बिलाऊं।
आमा कै नामले भइयो सुकृति
किरणमा मर्छन् तितिरमा यही गीत म गुनगुनाउँ हिमाली सिरुमा ती पाखेरी भीरमा मडा फेर मुना नचाउँ कहीं ना झुकाऊं
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्यमा आज हामीसँग विभिन्न जानकारीमूलक सामग्रीहरू रहेका छन्। सबैभन्दा पहिला अहिले प्रदूषण एकदमै बढ़िरहेको छ, बढ़दो प्रदूषणको असर कस्तो परिरहेको छ भन्ने बारेमा जानकारी दिन्छौं। आजको नागरिक दैनिकको खबर छ, यो चाहिँ पृष्ठ पाँचमा छापिएको छ, बढ़दो प्रदूषणको असर उपत्यकावासीलाई उमेरमै अनेक रोग शीर्षकमा छापिएको छ र के कस्ता रोगहरू लाग्दा रहेछन् त्यसबारेमा हामी जानकारी दिन्छौं। पछिल्लो समय काठमाडौँ उपत्यका र उपत्यका बाहिरका मुख्य शहरमा प्रदूषण बढ़दो छ। जाडोमा काठमाडौँ उपत्यकामा प्रदूषणको तह बढ़िरहेको प्रदूषण मापन यन्त्रले देखाएका छन्। प्रदूषणले उपत्यकावासी तथा मुख्य शहरवासीको स्वास्थ्यमा गम्भीर असर परेको अस्पतालका केही अध्ययन तथा अनुभवी डाक्टरहरूले पनि बताएका छन्। डाक्टरका अनुसार प्रदूषणका कारण छिटो असर पर्ने अंग भनेको मुटु, मस्तिष्क, फोक्सो, आँखा र छाला हुन्। यस्तो असर नेपालमा पनि परिरहेको छ र बाहिर पनि देखिरहेको छ। केही रोगबारे अध्ययन भइरहेको छ भने धेरैको खासै अध्ययन भने हुन सकेको छैन। अध्ययनहरूले धेरै प्रदूषित क्षेत्रमा बिहानै तथा चिसो मौसममा पुगेर व्यायाम नगर्न समेत सुझाव दिएका छन्। तर प्रदूषणको असरले हुने केही नयाँ रोग बढ़िरहेको डाक्टरले पनि बताएका छन्। प्रदूषणले हुने सामान्य समस्याहरू त हामीले सुन्दै पढ्दै पनि आइरहेका छौं र विभिन्न मीडियाहरूबाट पनि तपाईँहरूले पनि जानकारी पाइराख्नु भएको छ होला। आज भने हामी नयाँ रोग के कस्ता रोगहरू बढ़िरहेको छ भनेर डाक्टरहरूले बताएका छन् भन्ने बारेमा जानकारी गराउँछौं। सबैभन्दा महत्वपूर्ण कुरो भनेको फोक्सोमा दम र क्यान्सरसम्म हुन सक्ने रहेछ। डाक्टरका अनुसार प्रदूषणले फोक्सोमा दुई चरणमा असर गर्छ। पहिलो तत्कालै, दोस्रो दीर्घकालीन। प्रदूषणबाट उत्पन्न धुवा सिधै श्वास प्रश्वास हुँदै फोक्सोमा पुग्ने भएकाले यसले श्वास नलीमा संक्रमण, कीटाणुजन्य संक्रमण लगायतका रोग लाग्छन्। धेरै धूलो धुवामा काम गर्नेहरूमा ब्रोन्कियोलाइटिस र ब्रोन्काइटिस रोग लाग्दछन्। ब्रोन्काइटिस भने ठूलो श्वास नलीमा संक्रमण हुन्छ। यो कम उमेरका बाल बालिका र बुढाबुढीमा हुन्छ। यस्तै ब्रोन्काइटिस भएमा छातीमा खकार देखिने, श्वास प्रश्वास प्रणालीमा समस्या आउने, छातीमा घ्यारघ्यार हुने जस्ता समस्या देखिन्छन्। जाडो मौसममा प्रदूषण धेरै हुने भएकाले यी रोगको जोखिम पनि जाडो मौसममै बढ़ी हुने डाक्टरहरूको भनाइरहेको छ। नेपालमा दम रोगको संख्या बढ़िरहेको, अस्पतालमा आउने बिरामीको स्थिति र अध्ययनले समेत पुष्टि भइसकेको वीर अस्पतालका श्वास प्रश्वास रोग विशेषज्ञ डाक्टर अशेष ढुङ्गानाले बताउनु भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको अनुसन्धान अनुसार कुल जनसंख्याको 10% दम रोग पाइएको छ। सबैभन्दा धेरै कर्णाली प्रदेशमा 15.1% मानिसमा दम रहेको अनुसन्धानले देखाएको छ। यसै प्रदेश दुईमा 16.2%, सुदूरपश्चिम प्रदेशमा 14.3% र प्रदेश तीनमा 11.7% दम रोग पाइएको छ। नेपालमा पछिल्लो समय बढ़दो प्रदूषण र शहरीकरणसँगै सवारी साधनबाट निस्कने धुवा धूलो जस्ता कारणले दम रोग बढ़िरहेको डाक्टरहरूले दावी गरेका छन्। यस्तै पहिला चाहिँ चुरोटको प्रयोग र दाउराको इन्धनबाट निस्कने धुवाले दम हुन्थ्यो, अहिले प्रदूषित वातावरणले भइरहेको देखिन्छ डाक्टर ढुङ्गानाले भन्नुभएको छ। उहाँका अनुसार पछिल्लो समय कहिले चुरोट नखाएकाहरूमा पनि फोक्सोको क्यान्सर देखिन थालेको छ। यो भनेको चाहिँ प्रदूषणको कारणले हो भनेर उहाँले बताउनु भएको छ। कर्णालीका जिल्लाका घरभित्र प्रयोग गरिने इन्धनबाट निस्कने धुवाले फोक्सोमा असर गरी दम रोग बढ़ेको र मुख्य शहरहरूमा गाड़ीको इन्धन, निर्माण क्षेत्र तथा कल कारखानाबाट निस्कने धुवाका कारण दम रोग बढ़ेको उहाँले बताउनु भएको छ। कहिले धूमपान नगरेकाहरूमा पनि फोक्सोको क्यान्सर भएको देखिन्छ। यस्तो हुनु भनेको प्रदूषणको असर भनेर बुझ्नुपर्छ, तर हामी कहाँ अध्ययन भएको छैन डाक्टर ढुङ्गानाले भन्नुभएको छ। यस्तै अरू पनि विभिन्न खालका समस्याहरू हुने रहेछन्, मुटु तथा रक्त नलीजन्य रोग पनि प्रदूषणकै कारणले हुने रहेछ। प्रदूषणबाट निस्कने नाइट्रो अक्साइड स्वास्थ्यका लागि हानिकारक हुन्छ। प्रदूषणबाट निस्कने 0.5 PM फोक्सो हुँदै रगतका नलीमा छिर्छ। यसमा हुने कार्बन मोनोअक्साइड खराब तत्वमा पर्छ। यस्तो धुलो रगतका धमनीमा जम्मा भई धमनी साँगुरो पार्छ। जसको मुटुमा बोसो जमेको हुन्छ त्यहाँ धुलो जम्मा भएर रक्त सञ्चार बन्द हुन सक्छ। धुलोले मुटुको नसामा बनाउने संक्रमणले मुटुका नक्सामा रगतको कमी हुन सक्छ। रगत बाक्लो भएर रक्त सञ्चार बन्द हुने अर्को जोखिम पनि हुन्छ। धमनीमा साँगुरोपनाले हृदयघातकै पनि जोखिम हुन्छ। क्रमिक रूपमा हुने घाउले धमनी साँगुरो भए मस्तिष्क घात र हृदयघात हुने सम्भावना पनि बढी हुन्छ। यस्तै प्रदूषणले हुने यी असरबारे नेपालमा खास अध्ययन भने भएको छैन। केही वर्ष अघि अमेरिकामा गरिएको राष्ट्रिय मृत्युदर र प्रदूषणको असरबारेको अनुसन्धानले फोक्सो र मुटुका कारण हुने मृत्यु बढेको औल्याएको छ। डाक्टरका अनुसार वायुमण्डलको तल्लो तहमा भएको प्रदूषणले मुटुलाई असर गर्छ। काठमाडौँ उपत्यकामा बढ्दो प्रदूषणले यी रोग लागिसकेको हुने आकलन गर्न सकिन्छ। अस्पतालमा स्थानगत बिरामीको तथ्याङ्क नराखेकाले उपत्यकावासीमा प्रदूषणले मुटुको स्वास्थ्यमा पारेको असरबारे तथ्याङ्क नभएको राष्ट्रिय गंगालाल हृदय केन्द्रका मुटुरोग विशेषज्ञ डाक्टर सुजीवराज भण्डारीले बताउनु भएको छ। तर पछिल्लो समय अस्पतालमा बढ्दो हृदयघात मस्तिष्क घात उच्च रक्तचाप जस्ता रोगको स्थिति हेर्ने हो भने प्रदूषणका कारण पनि यी रोग बढेको पाइन्छ। त्यस्तै छालामा एलर्जी हुने डाबर आउने समस्याहरू पनि हुन्छन्। यस्तै आँखामा एलर्जी हुने समस्या पनि हुन्छ। प्रदूषणले छालामा राख्ने रोग समेत बढ़िरहेको विभिन्न अस्पतालहरूले जनाएका छन्। वीर अस्पताल चर्म तथा छाला रोग विभागका अनुसार छालामा एलर्जी हुने चिलाउने डाबर आउने छालामा डण्डीफोर आउने चाया पोतो निस्कने जस्ता रोगको दर बढ़िरहेको छ। डाक्टरका अनुसार दुई प्रकारका हावाबाट सिधै छालामा आउने र प्रदूषित हावाबाट छालामा आउने एलर्जी दुई खालका एलर्जी हुने रहेछन्। दुवै एलर्जीका बिरामी अस्पतालमा धेरै मात्रामा आउने गरेका छन्। अस्पतालमा आउने बिरामी मध्ये 2% प्रदूषणबाट हुने एलर्जी रहेको वीर अस्पताल चर्म तथा यौन रोग विभागकी छाला रोग विशेषज्ञ डाक्टर लैला लामाले बताउनु भएको छ। नेपालमा स्वास्थ्य अनुसन्धान परिषदले हालै गरेको अनुसन्धान अनुसार कुल जनसंख्याको 10% दम रोग पाइएको छ। सबैभन्दा बढी कर्णाली प्रदेशमा 15.1% दम रोग रहेको अनुसन्धानले देखाएको छ। यो कुरा चाहिँ अघि पनि हामीले जानकारी गराइसकेका छौं। तपाईँ यतिखेर उज्यालो फल्सा सुन्दै हुनुहुन्छ र फल्सामा हामीले स्वास्थ्यसँग सम्बन्धित जानकारी दिने रहेका छौं र आज कुराकानी भने हामीले प्रस्तुत गर्न सकेनौं र अर्को एउटा स्वास्थ्यसँग सम्बन्धित नै जानकारी छ मेरो हातमा। पाचन अङ्गमा गडबडीले चाहिँ अपच हुने समस्याको बारेमा जानकारी रहेको छ। पाचन अङ्गमा कुनै गडबडी हुँदा अजीर्ण या अपच भएको पाइन्छ। कोही बेलाको भोजन या कुनै खाना नपच्दै अर्को खाना पेटमा पुग्यो भने खाएको खाना पूर्ण रूपले पच्न पाउँदैन अथवा कुनै बेला धेरै चिल्लो या मसलेदार खाना खानाले पनि अपच हुने सम्भावना हुन्छ। तर यी बाहेक अन्य कारणले पनि अपचको समस्या हुन्छ। अपचका लक्षणहरू चाहिँ भोक नलाग्ने, खुट्टा दुख्ने, छाती पोल्ने, पेट गर हुने तथा नियमित दिक्क लाग्ने जस्ता समस्याहरू आउँछन्। यसका साथै बिरामीको पसिना आउने तथा निन्द्रा नपर्ने जस्ता लक्षणहरू पनि देखिन्छन्। खाना अपच हुनुका अरू कारणहरू पनि छन्। जस्तै कलेजो बिग्रियो भने पनि खाना पच्दैन। यस्तै भोकभन्दा धेरै खाना खानु पनि अपच हुनुको अर्को कारण हो र खाने बित्तिकै सुत्यो भने पनि अपचको समस्या निम्तिन्छ। त्यस्तै धुमपान मद्यपान गर्दा पनि अपच हुने सम्भावना हुन्छ भने सानो आन्द्रामा कीटाणु औषधिका कारण अथवा विभिन्न कारणले गर्दाखेरि पनि खाना अपच हुने गर्छ। र अपचका यस्ता लक्षणहरू देखियो भने हामीले यसलाई चाहिँ सुल्झाउनु पर्छ अनि डाक्टरको सल्लाह अनुसार चाहिँ उपचार गर्नुपर्ने हुन्छ र यी कुराहरूलाई चाहिँ कलेजो बिग्रन नदिने कामहरू गर्नु पर्यो। त्यसै गरी जति भोक लागेको छ त्यति मात्रै खाना खानु पर्यो, कोची कोची खाना भएन, यस्तै खाने बित्तिकै सुत्न पनि भएन भनेर डाक्टरहरूले भनेका कुराहरू चाहिँ भर्खरै हामीले प्रस्तुत गरेका हौं। र उज्यालो फल्सामा हामीले स्वास्थ्यसँग सम्बन्धित प्रदूषणले गरेको असर र पाचन अङ्गमा हुने गडबडी अथवा के कारणले गर्दाखेरि खाना अपच हुन्छ भन्ने बारेमा पनि जानकारी दिइसकेका छौं। उज्यालो फल्सामा हामी केही बेरमा आउँछौ, सुन्दै गर्नुहोला।
नेपाली भई नेपालको हित सोच्नु पर्छ, सबै मिली शान्तिको ज्योति बाल्नु पर्छ, सगरमाथा शिरमा राखी आमाको मन रुवाई महल बनाई के दिचौर आफन्तको झुपडी जलाए पाउने छैनौ केही यहाँ आमाको मन रुवाई महल बनाई के दिचौर आफन्तको झुपडी जलाए
अझदेखि मिलाउ आऊ अझदेखि मिलाउ आऊ एक भई दाजुभाइ
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला सब्जी मसला चाउमिन मसला मोमो मसला चाट मसला गरम मसला र अन्य विभिन्न मसलाहरू करेन्ट मसला स्वादको झट्का
ओहो महेशजी हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि
हजुर वाक शक्ति व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेशन निफ बाग बजार काठमाडौँ
फोन नम्बर 42 38 545 4238545
एभरेस्ट ब्याङ्क रहेको बिल्डिङको थर्ड फ्लोर
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले
हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
कम ऑन यु विल सर्टेनली बी बेनिफिटेड
धन्न के भएन दिन त बलियो नै रहेछ गाडी चाहिँ मजाले बिग्रिरहेको छ त
हामी बाँच्यौँ भन न गाडीको पिर नगर गाडीको सुरक्षा एभरेस्ट इन्सुरेन्सले गरेको छ त
दुर्घटना र भवितव्य बाजा बजाएर आउँदैन जहिले र जहाँ पनि हुन सक्छ त्यसैले एभरेस्ट इन्सुरेन्सको नजिकैको शाखामा बिमा गरी ढुक्क हुनुहोस्
बस ट्रक जीप कार मोटरसाइकल लगायतका सवारी साधनको बिमाका लागि एभरेस्ट इन्सुरेन्स हात्तीसार काठमाडौँ फोन नम्बर 444-4417 444-5090
कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
उज्यालो रेडियो नेटवर्कको दैनिक प्रस्तुति उज्यालो फल्सामा तपाईँलाई फेरि पनि स्वागत छ फल्साको साथमा जानुका छु अनि प्राविधिक साथी मनोज हुनुहुन्छ उज्यालो भइसकेको छ अनि हामीले विभिन्न सामग्रीहरू पनि प्रस्तुत गरिसक्यौं। लगभग आधा घण्टा बितिसकेको छ। तपाईँसँगै सहकार्य गरिरहेको र फल्सामा तपाईँलाई भन्नै परेन, हामीले विभिन्न सामग्री प्रस्तुत गर्छौं र गर्दै आएका छौं। आज पनि हामीसँग विभिन्न सामग्रीहरू छन्। योभन्दा अगाडि इतिहासमा आजका दिन भएका केही महत्वपूर्ण घटनाक्रम र हाम्रो स्वास्थ्य अन्तर्गत विभिन्न जानकारीमूलक सामग्री प्रस्तुत गरिसकेका छौं। अझै हामीसँग मीडियामा आजको बजार र पाहुनासँगको कुराकानी पनि बाँकी नै छ। त्योभन्दा अगाडि तपाईँले हामीलाई कहाँ कहाँबाट फलचा सुन्न सक्नुहुन्छ भन्ने बारेमा हामी जानकारी दिन्छौं। तपाईँ उज्यालो फल्सा, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत पनि सुन्न सक्नुहुन्छ। यस्तै रेडियो चितौन, चितौन रेडियो तरंग, पोखरा कास्की, स्काई एफएम विराटनगर, एफएम रेडिस्टार कैलालीबाट पनि फल्सा सुन्न सक्नुहुन्छ। यस्तै सुनकोस एफएम सिन्धुली, रेडियो त्रिपुरा डोल्पा, सिफर एफएम काभ्रे, युनिक एफएम धादिङबाट पनि फल्सा प्रसारण हुन्छ। यस्तै रेडियो रामज्ञानो बर्दिया, रेडियो जाजरकोट जाजरकोट, रेडियो चौरझारी रूकुम, रेडियो सिन्जा जुम्ला, रेडियो युनिटी डडेलधुरा, रेडियो नारीआवाज जुम्ला, रेडियो सन्चेर बैतडीबाट पनि फल्सा प्रसारण हुन्छ। यस्तै युनाइटेड एफएम तनहुँ, रेडियो मनाङ मनाङबाट पनि फल्सा प्रसारण हुन्छ। रेडियो पौरखी बाजुरा, स्मार्ट एफएम तनहुँ, रेडियो तीनलाल मन्थली रामेछाप, गुराँस एफएम खादबारी शंखुवासभा, रेडियो खेसमा मालिका मुगुबाट पनि फल्सा प्रसारण हुन्छ। यस्तै रेडियो टाइगर बर्दिया, मिक्स एफएम नुवाकोट र रेडियो कैलाश हुम्लाबाट तपाईँले फल्सा सुन्न सक्नुहुन्छ। तपाईँ कुन ठाउँमा हुनुहुन्छ, कतिपय व्यक्तिहरूले विदेशमा रहेर पनि हामीलाई सुन्दै हुनुहुन्छ होला भने, कतिपय व्यक्तिहरूले चाहिँ विभिन्न ठाउँबाट नेपालमै रहेर पनि हामीलाई विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ होला। तपाईँले जुन ठाउँमा रहेर सुन्नु भएको भए पनि आफूलाई आफ्नो घर पाएक पर्ने ठाउँको रेडियो स्टेशनबाट सुन्दै हुनुहुन्छ भनेर हामीले विश्वास लिएका छौँ र फल्सा सुनेर तपाईँले हामीलाई प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। तपाईँको प्रतिक्रियालाई हामी कार्यक्रमको अन्तिममा प्रस्तुत गर्ने नै छौँ। अब भने मीडियामा आज अन्तर्गत केही खबरहरू प्रस्तुत गर्ने बेला भइसकेको छ। मीडियामा आज अन्तर्गत सबैभन्दा पहिला मेरो हातमा बन्द कोठामा आगो ताप्दा हुने खतरासँग सम्बन्धित खबर रहेको छ। के तपाईँ जाडोको समयमा हिटर वा लामो समयसम्म दाउराको आगो ताप्दै त हुनुहुन्न अथवा बन्द कोठामा कोइला ब्रिकेट बालिरहनु भएको त छैन? यदि लामो समयसम्म झ्याल ढोका बन्द गरेर मस्त तरिकाले आगो तापिरहनु भएको छ भने होस पुर्याउनु पर्छ, अक्सिजनको मात्रा कम भई बेहोस पनि हुन सकिन्छ। डाक्टरका अनुसार धेरै लामो समयसम्म बन्द कोठामा आगो ताप्दा कार्बन मोनोअक्साइड उत्सर्जन हुन्छ, यसले रगतमा अक्सिजनको मात्रा कमी गराई मानिस बेहोस समेत हुन सक्छन्। बन्द कोठामा कोइला बाल्दा रगतमा अक्सिजनको मात्रा विस्थापित भई बेहोस हुने र ज्यान समेत जान सक्ने डाक्टरहरूले बताएका छन्। शररोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार जाडोको समयमा झ्याल ढोका बन्द गरेर आगो ताप्नु उपयुक्त हुँदैन। डाक्टर पुनले भन्नुभयो, बन्द कोठामा लामो समयसम्म आगो ताप्दा कार्बन मोनोअक्साइड उत्सर्जन हुन्छ र यसले रगतमा अक्सिजनको मात्रा कमी गराउँछ, जसले गर्दा मानिस बेहोस समेत हुन सक्छ। त्यसैले खुला वातावरणमा जोगिने गरी आगो ताप्नुपर्छ। अक्सिजनको मात्रा कमी भई मुटुको चाल समेत बन्द भएर ज्यान समेत जान सक्ने भएकाले यसो गर्नु हुँदैन। बन्द कोठामा आगो ताप्दा निसास्ने सम्भावना रहन्छ। शरीरमा अक्सिजनको मात्रा नपुग्दा भाइटल अंग, किडनी, कलेजो, दिमाग, फोक्सोमा असर पर्ने डाक्टरहरूले बताउँछन्। मुख्यतया दमका बिरामी, वृद्ध वृद्धाले धेरै लामो समयसम्म आगो ताप्दा ख्याल गर्नुपर्ने डाक्टरहरूको भनाइ छ। हिटर लामो समयसम्म बाल्दा आँखा पोल्ने समस्या पनि हुन सक्छ। बन्द वातावरणमा कोइला लामो समयसम्म बाल्दा अक्सिजनको सट्टा हानिकारक केमिकल शरीरमा पुगी निसासिएर व्यक्तिको ज्यान समेत जान सक्ने डाक्टरको भनाइ छ। केही समय अघि काठमाडौँमा दुईजना बन्द वातावरणमा कोइला ताप्दा निसासिएर बेहोस भएका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले जनाएको छ। डाक्टरहरूले आगो ताप्दा खुला वातावरण अर्थात हावा आउने ठाउँमा ताप्न सुझाव दिएका छन्। यसैबीच जाडोको समयमा न्यानो कपड़ा लगाउन र जोगिएर हिँड्न डाक्टरहरूको आग्रह छ। अहिले देशभर नै चिसो बढेसँगै सड़कमा जथाभावी आगो ताप्ने क्रम पनि बढ़ेको छ। आगो ताप्दा त्यसको धुवाको असरले विभिन्न स्वास्थ्य समस्या पनि हुन सक्ने डाक्टरहरूले बताएका छन्। यस्तै गरी मेरो हातमा अर्को खबर छ। यो सुदूरपश्चिमको खबर हो। सुदूरपश्चिम प्रदेश सरकारले प्रादेशिक बस सेवा सञ्चालनको तयारी गरेको छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राधिकरण मार्फत प्रादेशिक बस सेवा सञ्चालनको तयारी गरेको हो। भौतिक पूर्वाधार विकास मन्त्रालयले दिगो रूपमा बस सेवा सञ्चालन गर्न प्राधिकरण मार्फत सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ। मन्त्रालयले बस सेवा सञ्चालनका लागि प्राधिकरण गठनको प्रारूप अर्थात मस्यौदा तयार गरिरहेको जनाएको छ। प्रादेशिक यातायात तथा सड़क पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले बस खरिद गरेर सड़कमा गुडाउनु ठूलो कुरा होइन, यसको दिगो व्यवस्थापन गर्नु आवश्यक भएको कुरा बताउनु भएको छ। यो चाहिँ प्रादेशिक बस सेवा सुदूरपश्चिममा सञ्चालनमा आउँदै गरेको सम्बन्धी खबर थियो। त्यसै गरी मेरो हातमा अर्को खबर छ। यो खबर धनुषाको हो। धनुषाको मिथिला नगरपालिका 5 श्रीपुर स्थित औरही खोलामा अवैध तरिकाले भइरहेको गिटी बालुवा उत्खननको विरोध गर्दै आएका स्थानीय 24 वर्षीय दिलीप भनिने ओम प्रकाश महतोलाई हिजो बिहान टिप्परले खिचेको छ। औरही खोला किना दुवैतिर स्थानीयको खेत छ। ओम प्रकाशको खेत पनि त्यही छ। बेलुका भएपछि यस खोलामा लोडर अर्थात मेसिनले उत्खनन गरी गिटी बालुवा यस क्षेत्रमा सञ्चालित क्रसर उद्योगमा पुर्याइन्छ। घर खेत नजिकै खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा क्रसरवालाको टिप्परले खोलामै किचेर मारेको मृतकका दाईले दावी गरेका छन्। प्रत्यक्षदर्शीको जानकारी र घटनास्थलको मुचुर्काका आधारमा महतोलाई किच्ने ना 7-6-64-13 नम्बरको टिप्पर चालकलाई पक्राउ गरी अनुसन्धान शुरू गरिएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताउनु भएको छ। यो खबर विरोध गर्दा टिप्परले किचेर हत्या शीर्षकमा नागरिक दैनिकले छापेको थियो। यसै गरी मेरो हातमा अर्को खबर रहेको छ। धेरै कर्मचारीको सुगम र सहज स्थानमा रोजाई भएपछि प्रदेश र पालिका तहमा अझै पनि कर्मचारीको अभाव कायमै छ। प्रदेश र पालिकामा कर्मचारीको अभाव हुँदा सड़कदेखि सदनसम्म विरोध हुन थालेको छ। सरकारले कर्मचारी समायोजन सकिएको घोषणा गरे पनि कर्मचारी समायोजनपछि प्रदेश र पालिकामा झनै समस्या सिर्जना भएको सरकारवाला निकायले बताउने गरेका छन्। प्रदेश र पालिकामा कर्मचारी पठाउनु पर्यो भन्दै दैनिक जसो प्रदेशका मन्त्री र पालिकाका प्रमुखहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय धाउन थालेका छन्। दुर्गम पालिकामा प्राविधिक प्रमुख प्रशासकीय अधिकृत र लेखा प्रमुखको अभाव छ भने प्रदेशमा उपसचिव प्राविधिक र शाखा अधिकृतको अभावमा कार्य सम्पादनमा समस्या भएको छ। सदनमा कतिपय सांसदले भने दोस्रो चौमासिकको आधा समय बित्दा समेत कर्मचारीकी अभावमा विकासको बजेट 3% पनि खर्च हुन नसकेको गुनासो गर्न थालेका छन्। सरकारले संघ प्रदेश र पालिकामा संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरे पनि दरबन्दी अनुसार प्रदेश र पालिकामा कर्मचारी पूर्ति गर्न सकेको छैन। कुल दरबन्दीको प्रदेश र पालिकामा झण्डै 35% कर्मचारी अपुग भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ। जस अन्तर्गत संघमा 45,800 जना, प्रदेशमा 21,329 र पालिकामा 57,766 जना कर्मचारीको दरबन्दी तयार गरिए पनि कर्मचारी समायोजन हुँदा अधिकांश कर्मचारीको रोजाई संघ हुँदा प्रदेश र पालिकामा भने कर्मचारीको अभाव भएको हो। मेरो हातमा यतिखेर अर्को खबर रहेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले हिजो सुन्धारा स्थित काठमाडौँ मल अगाडि सार्वजनिक गाड़ीको अनुगमन गरेको छ। अनुगमनका क्रममा महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल र प्रहरी उपरीक्षक राजकुमार वैद्यवारले बसमा सवार यात्रुलाई सार्वजनिक सवारीमा यात्रा गर्दा के कस्ता समस्या तथा सुझाव छन् भन्ने प्रश्न गर्नुभएको थियो। जवाफमा विभिन्न जवाफहरू आएका छन्। 2456 नम्बरको लगनखेल बुढा नीलकण्ठ रूट चल्ने साझा बसमा सवार एक यात्रुले भनेका छन् साझा बसमा समस्या छैन तर अरू गाड़ीमा चल्दा निकै समस्या भोग्नुपर्छ। यस्तै अनुगमनका क्रममा 2456 नम्बरको दिगो सार्वजनिक बस निकै फोहोर देखिएको प्रहरी टोलीले पाएको थियो। बसको बाहिरी भाग र चालक बस्ने ठाउँमा पनि धुलो हिलो देखिन्थ्यो। अनुगमन टोलीको प्रश्नमा चालक निरञ्जन राईले बिहान 4 बजे हिँडेपछि बेलुका 10 बज्छ, अहिले चिसोको मौसम भएकाले दैनिक सफा गर्न नपाएको चाहिँ चालकले बताएका छन्। बाहेक 6-92-56 माइक्रोबसका चालक राजेन्द्र तामाङ जुत्ता चप्पल नलगाई बस चलाइरहेको अवस्थामा भेटिनु भएको थियो। अनुगमनका क्रममा चालक र सहचालक दुवैले अशोभनीय पोसाक लगाएको भन्दै ट्राफिक महाशाखाको टोलीले चालकको हातमा पत्र थमाइदियो जसमा सवारी चलाउँदा जुत्ता नलगाएको र चालक सहचालकको गेट अफ सोभनी नदेखिएको लेखिएकोमा टिक लगाइएको थियो। अब चालकले जुत्ता लगाएर गाड़ी चलाउनु पर्छ। टोलीका संयोजक एसपी वैद्यवालले भन्नुभयो, एक हप्तासम्म सुधार नगरी हामी कार्यवाही बढ़ाउँछौ। टोलीले पैदल यात्रुसँग पनि सवारी समस्या बारे बुझेको थियो। यात्रु बिन्दुकान्त घिमिरेले कतिपय गाड़ीले तोकेको भन्दा बढ़ी भाड़ा लिने गरेको गुनासो सुनाउनु भएको छ। यस्तै विभिन्न गाड़ीहरू पनि छन्, स्टप नभएको ठाउँमा रोक्छन्, छिटो नओर्ले गाली गर्छन् भन्ने पनि पैदल यात्रुको गुनासो अनुगमनका क्रममा रहेको पाइएको थियो। तपाईँ यतिखेर उज्यालो फल्सा सुन्दै हुनुहुन्छ। फल्सामा हामीले मीडियामा आज अन्तर्गत केही खबरहरू भर्खरै प्रस्तुत गरेका छौं। केही बेरमा आजको बजार अन्तर्गत केही खबर लिएर आउँछौ। त्योभन्दा अगाडि एउटा गीत प्रस्तुत गर्छौ। फल्सा सुन्दै गर्नुहोला।
आमाले बुन्यु चोलो साटेको तिमीले त बिर्सेछौ, तिमीले त बिर्सेछौ। दसैँ धारा दुध पिलाएको काँधैमा राखी संसार दुलाएको तिमीले त
आजको बजार।
तपाईँ यति बेला उज्यालो फल्सा सुन्दै हुनुहुन्छ। फल्सामा हामीले भर्खरै मात्र एउटा मिठो गीत प्रस्तुत गरिसकेका छौं। त्योभन्दा अगाडि मीडियामा आज अन्तर्गत केही खबरहरू प्रस्तुत गरेका थियौं। अब भने आजको बजार अन्तर्गत केही खबर प्रस्तुत गर्ने बेला भएको छ। सबैभन्दा पहिला आजको बजार अन्तर्गत काठमाडौँको मुख्य थोक बजार कालीमाटीतर्फ लागौं। काठमाडौँको मुख्य थोक बजार कालीमाटीमा आज ठूलो नेपाली गोलभेडा, ठूलो भारतीय गोलभेडा किलोको 95-95 खुद्रा रूपैयाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै सानो गोलभेडा र सानो टले गोलभेडा किलोको 45 रूपैयाँ, भारतीय सानो गोलभेडा किलोको 55 रूपैयाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै सानो तराई गोलभेडाको भाव पनि 55 रूपैयाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै रातो आलु 65 रूपैयाँ, भारतीय रातो आलु 55 रूपैयाँ, सुकेको भारतीय प्याज किलोको 125 रूपैयाँ, हिजोभन्दा अलिकति घटेको रहेछ आज चाहिँ यो भारतीय सुकेको प्याजको भाव। यस्तै सुकेको चाइनिज प्याजको भाव भने थोरै बढेको छ। हिजो 95 रूपैयाँ खुद्रा मूल्य तोकिएको सुकेको प्याज चाहिँ सुकेको चाइनिज प्याज आज किलोको 105 रूपैयाँ खुद्रा मूल्य तोकिएको छ। यस्तै गाजर किलोको 85 रूपैयाँ, गाजर पनि तराई गाजर चाहिँ किलोको 75 रूपैयाँ खुद्रा मूल्य तोकिएको छ। बन्दा 65 रूपैयाँ, स्थानीय काउली 75 रूपैयाँ, सेतो मूला 45 रूपैयाँ, भन्टा 75 रूपैयाँ, मटरको साग किलोको 125 रूपैयाँ, घिउ सिमीको भाव पनि 125 रूपैयाँ नै खुद्रा मूल्य तोकिएको छ। यस्तै टाटे सिमी किलोको 80-85 रूपैयाँ र तिते करेला किलोको 145 रूपैयाँ खुद्रा मूल्य तोकिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले यो भाव निर्धारण गरे पनि बजारमा तपाईँले छुट्टै किन्दाखेरि यतिमा नपाउन पनि सक्नुहुन्छ। र आजको नयाँ पत्रिका दैनिकले चाहिँ भारतले नेपालतर्फ हुने प्याज निर्यातमा खुकुलो गरेपछि मूल्य पनि अप्रत्याशित रूपमा घट्न थालेको छ प्याजको भनेर लेखेको छ खबर। एक हप्ता यता देशभर प्याजको मूल्यमा गिरावट आएको छ। वीरगंज र काँकडभिट्टा जस्ता सीमावर्ती बजारमा सरदर प्रति किलो 100 रूपियाँमा किनबेच भइरहेको छ। काठमाडौँको कालीमाटी तरकारी बजारमा अस्तिको भाव चाहिँ किलोको 130 रूपियाँ पुगेको थियो। त्यो चाहिँ एक हप्ता अघि अर्थात पुस 16 गते भारतीय प्याजको मूल्य 195 रूपियाँ थियो। यो भनेको एक हप्ताको अवधिमा अलिकति घटेको देखिन्छ। एक हप्तादेखि प्याज आयात खुकुलो भएको र भारतमै पनि मूल्य घटेको छ। कालीमाटीका प्याजका थोक विक्रेता प्रकाश गजुरेलले भन्नुभयो, यसको फाइदा नेपाली उपभोक्ताले पाएका छन्। व्यवसायका अनुसार भारतमै सस्तिन थालेपछि केन्द्र सरकारले निर्यातमा कुनै बाधा गरेको छैन। यसका कारण नेपालमा दैनिक झण्डै 50 टन प्याज आयात भइरहेको छ। त्यसमध्ये 30 टन काठमाडौँ भित्री रहेको गजुरेले जानकारी दिनुभयो। भारतीय प्याजको आयात बढेपछि चिनिया प्याजको समेत भाव घटेर 115 रूपियाँ प्रति किलोमा झरेको छ। यो चाहिँ अस्थिको भाव हो र एक हप्ता अघि चिनिया प्याज 155 रूपियाँ खुद्रा मूल्य तोकिएको थियो र भारतमा चाहिँ किन घट्दै रहेछ त मूल्य? केही समय अगाडि दशैंभन्दा अगाडिदेखि नै प्याजको भाव बढ़िरहेछ, त्यो तपाईँ हामीलाई पनि थाहा नै छ। भारतमा उत्पादन न्यून भएपछि भारतका 3 महिना अघि प्याजको मूल्य बढेर 150 भारु पुगेको थियो, अर्थात नेपाली रूपियाँ चाहिँ 240 रूपियाँ नागेको थियो। मूल्य नियन्त्रण गर्न भारत सरकारले 1,00,000 टन प्याज अफगानिस्तान, टर्की, इजिप्ट लगायतका देशबाट ल्याउने निर्णय गरेको थियो। त्यो निर्णय अनुसार 12,000 टन प्याज आयात भइसकेको छ भने आउँदो 20 दिनभित्र 40,000 टन प्याज आयात भइसक्ने केन्द्र सरकार उपभोक्ता मामिला खाद्य एवं सार्वजनिक वितरण मन्त्री रामविलास पासवानले जानकारी दिनुभएको छ। यसरी आयात गरेको प्याज 49-58 रूपियाँ भारूमा सरकारलाई केन्द्रले वितरण गरेको थियो र भारतमा प्याजको अधिकतम खुद्रा मूल्य पनि 70-80 भारू आसपास रहेको छ। तर यही बेला प्याज धेरै उत्पादन हुने नासिक, रायपुर, पटना, राँची, चण्डीगढ जयपुर, भोपाल लगायतका किसानले नयाँ प्याज पनि बजारमा ल्याएका छन्। त्यही भएर बिस्तारै प्याजको भाव चाहिँ घट्दै गएको हो भनेर आजको नयाँ पत्रिका दैनिकले खबर लेखेको छ। यसै गरी मेरो हातमा अर्को खबर रहेको छ, सुन चाँदीसँग सम्बन्धित खबर छ। हप्ताको अन्तिम दिन हिजो सुन चाँदीको भाव घटेको छ। हिजो सुन तोलामा 900 रूपियाँ घटेर तोलाको 74,600 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अस्ति अर्थात बिहिबार तोलामा 1,000 रूपियाँ घटेको सुनको भाव हिजो पनि तोलामा 900 रूपियाँ घटेको हो। अमेरिका र इरान बीचको तनावका कारण बढेको सुनको भाव, दुई देश बीचको तनाव मत्थर हुँदै गएपछि भाव घट्दै गएको महासंघ अन्तर्गतको सुनको भाव निर्धारण समितिले जनाएको छ। यस्तै चाँदी पनि हिजो तोलामा 15 रुपियाँ घटेर तोलाको 885 रुपियाँमा कारोबार भएको थियो। तपाईँ यतिखेर उज्यालो फल्चा सुन्दै हुनुहुन्छ। फल्चामा हामीले विभिन्न सामग्री प्रस्तुत गर्दै आएका छौँ र गीत पनि प्रस्तुत गर्दै आएका छौँ र यतिखेर भने फेरि अर्को एउटा गीत प्रस्तुत गर्छौँ, त्यसपछि पाहुनासँगको कुराकानी लिएर आउँछौँ। फल्चा सुन्दै गर्नुहोला।
आजका पाहुना,
आजका पाहुना अनुवादक नवीना श्रेष्ठ हुनुहुन्छ। उहाँले विभिन्न भाषाका सुस्थानीका किताबलाई अनुवादन गरी नेपाली भाषामा प्रकाशन पनि गर्नुभएको छ। साथै उहाँले अरू विभिन्न साहित्यिक रचना पनि प्रकाशित गरिसक्नु भएको छ। अब स्वागत गरौं आजका हाम्रा पाहुनालाई।
नवीनाजी, उज्यालो फल्चामा स्वागत छ।
हस्, धन्यवाद छ तपाईँलाई पनि।
केमा व्यस्त हुनुहुन्छ हिजो आज?
अब व्यस्त भनेको संस्थानी किताबलाई नेपाल भाषाको नेपालीमा अनुवाद गर्ने गरियो होइन, त्यसैमा त्यही किताबमा अलिकति बेसी भयो, अलिअलि बिजी, अलिअलि मिस्टेकहरू निक्लिएको सच्चाइ हो। यही किताब बाँड्ने, कसले ल्याऊ भन्छ, साथीहरूले ल्याऊ भन्छ, दिन जाने।
हिजोदेखि संस्थानीको व्रत कथा पनि सुरु भइसकेको छ, तपाईँ पनि व्रत बस्नु भएको छ कि के छ?
मैले व्रत भनेर हाम्रो यो साँखोमा बसे जस्तो त बस्न बसेको छैन होइन। साधारण हामीले घरमा अब सात्विक भोजन गर्ने, एक छाक खाने, बेलुका कथा भन्ने, पूजा गर्ने चाहिँ गरेका छौँ।
अब अहिले त अनुवादन पनि गर्नु भएको छ नेपाल भाषा र नेपाली भाषाको लागि मिलाएर होइन, किन तपाईँलाई त्यो प्रति रुचि गयो अनि त्यो किताब चाहिँ किन अनुवादन गरौँ भन्ने सोच आयो?
संस्थानी त हामीले बच्चैदेखि पढेको हो होइन, हजुरआमाहरूको पालादेखि नै भन्ने सुन्ने चलन त हाम्रो समाजमा छ, परिवार सबै एकै ठाउँमा बसेर। अब यो मैले बच्चामा चाहिँ सुनेको कथा गोरखपुरबाट निस्किने नै कथा थियो कि वीरगन्जमा, अनि यो नेपाल भाषामा पनि कथा छ, यो फर्क पनि छ, यो नेवारीमा लेखेको हुन्छ, पढ्न चाहिँ गाह्रो छ भन्ने कुरो थाहा थियो। अनि यसै क्रममा चाहिँ मेरो बुवाले चाहिँ हाम्रो पुरेट बाजेको घरबाट ल्याएर हातले सार्नु भएछ कि त्यो त्यो ठ्यास फुलाई, अनि आमाले चाहिँ यो तेरो बाउले लेखेको यो किताबले के गरौँ भन्नुभयो कि। अनि मैले आमा दिनु अब नेपाल भाषा त मान्छेले पढ्ने मान्छे छैनन् होइन, म यसलाई नेपालीमा ट्रान्सलेट गर्छु भनेर लिएर गएँ कि। अनि बुवाको ह्यान्ड राइटिङ चाहिँ अलिक पढ्न गाह्रो भयो कि मलाई। त्यसपछि यही कुरा चल्दाखेरि मलाई भक्तपुरको पशुपतिमान पमाज्यूले चाहिँ त्यो संस्थानीलाई देवनागरी लिपिमा छाप्नु भएछ कि प्रेसमा, त्यो थाहा पाएपछि मैले उहाँकै किताब लिएर आएँ, अनि दुइटै राखेँ, बुवाको पनि राखेँ उहाँले पनि राखेँ। कथा चाहिँ उहाँको र बुवाको त्यति खासै फरक छैन, तर हाम्रो यो गोरखपुरबाट निस्किने संस्थानीमा चाहिँ धेरै फरक छ कि। अनि त्यो तिनटै राखेर पढेँ कि मैले। अनि त्यसपछि मैले के गरेँ भने, अब हामी नेपालीहरूले पहिलेदेखि धर्म संस्कृति संस्कारहरू हुँदै आएको छ नि विकास होइन, अनि के सोचेँ भने मैले अब यो किताब दुइटैले एकै ठाउँमा राखिदिउँ होइन, नेपालीले नि पढ्छ, नेवारले नि पढ्छ, अरू जात जातिले नि पढ्छ, नेपालीमा भएपछि सबैले पढ्न सक्छ, नेपाल भाषामा मात्रै भयो भने त थोरैले मात्र पढ्छ भन्ने हिसाबले मैले त्यो दुइटाले समायोजन गरेर नेपालीमा ट्रान्सलेट गरे।
बुवाले लेख्नु भएको जुन हातले उतारेको भन्नुभयो नि, त्यो चाहिँ गोरखपुरको थियो।
यो धेरै नै पुरानो, सदियौं वर्ष पुरानो कथाहरू हो कि। यो
बुवाले चाहिँ नेपाल भाषामा नै उतार्नु भएको। त्यति बेला किताबहरू पनि कम पाइन्थ्यो अथवा के थियो?
त्यतिखेर त हातले लेखिन्थ्यो होला, त्यो प्रेसको चलनै थिएन नि होइन, जम्मै हातले लेखा हुन्छ कि, अक्षर नै ठुल्ठुलो कि, किताब पढ्न पनि गाह्रो। अहिले त हामीले पढ्न पनि, पुरानो मान्छेहरूले पढ्न सक्छ, हामीले चाहिँ सक्दैन त्यो पढ्न।
बुवालाई कति समय लागेको थियो होला त्यो किताब? त अब कथाहरू त 31 अध्याय छ होइन, संस्थानीको त्यो समय सार्नु पर्यो, सार्न त समय पनि लाग्यो होला, फेरि अरूले बुझ्ने गरी सार्नु पर्यो।
अलिक के भने, बुवाको अक्षर चाहिँ अलि लेखनदासको जस्तै छ, हाम्रो बुवाको काम पनि लेखनदासकै हो कि, मैले त्यो बुवाको स्मरणमा पनि लेखेको छु। बुवाको अक्षर पढ्न धेरै गाह्रो हामीलाई, त्यही भएर नि मैले त्यो पशुपतिमानको किताब खोजेर ल्याएको कि, त्यो कथा चाहिँ एउटै हो, बुझ्न सजिलो हुन्छ भनेर। बुवाले त्यो कति दिनमा लेख्यो, कहिले सिध्याए थाहा नै छैन कि मलाई, किनकि त्यतिखेर मेरो अब सर्भिस थियो, बच्चाहरू सानो सानो थियो होइन, बुवा पो रिटायर हुनुभएको थियो, त त्यो बुवाले ल्याएको लेखेको सारेको मलाई केही पनि थाहा छैन। उहाँले सारिसकेर पनि प्रेसमा लगेर ब्यान्डिङ गरेर राख्नु भएको छ कि, त्यो पुरा कभर मोटो कभरै राखेर राख्नु भएको छ किताब, त्यो कहिले गर्यो त्यो चाहिँ मलाई थाहा नै छैन।
कति पेज जतिको थियो होला
त्यो? नि ठुलै छ,
ठुलै छ। तपाईँहरूले सानोमा त्यो किताब पढ्दै गर्दा र अहिले चाहिँ अलिकति परिष्कृत भएर पनि आएका छन् किताबहरू, के फरक पाउनु भएको छ अथवा तपाईँ आफैले पनि अनुवादन गर्नु भएको छ, त्यो भाषाका कुराहरूमा अरू कुराहरूमा फरक? तपाईँले भन्नुभयो कथा चाहिँ उस्तै खालको छ सबैमा भनेर भन्नुभएको थियो होइन?
होइन, कथाहरू कस्तो भने, मूल कथा चाहिँ त्यो शिव पार्वती भनेको त अब सबैले मान्ने भयो, संस्थानी पनि सबैभन्दा, संस्थानी भनेको हाम्रो सृष्टि कालको सबैभन्दा पुरानो बर पहिलो शक्ति नै होला क्या त्यो, मलाई चाहिँ त्यस्तो लाग्छ। किनभने सृष्टिमा अप्रकाशको कुरा त सबै साइन्सले पनि भन्छ, अब ज्ञानले पनि भन्छ, विज्ञानले पनि भन्छ, सबैले भनिरहेको छ, र स्वस्थले पनि त्यही नै हो। पढेको बेलामा चाहिँ त्यहाँ त्यो लाइटकै कुरा छ क्या, अब त्यो मूल लाइटबाट चाहिँ अब त्यो एउटा बत्ती बलिराखेको ठाउँबाट कसरी छरिन्छ प्रकाश होइन, त्यस्तै नै होला। त्यो मूल कथा त एउटै नै हुन्छ, तर अरू कथाहरू चाहिँ धेरै फरक छ। हाम्रो बनारसबाट भन्ने कथा र यो नेपाल भाषाको कथामा धेरै फरक भएको कारण चाहिँ मलाई यस्तो लाग्छ, नेपाल भाषाको कथा नै हाम्रो नेपालको मूल कथा हुनुपर्छ कि। त्यसमा के छ, हिमाली सभ्यता भन्छौँ नि हामी, नेपालबाट सुरु भएको होइन, अब दसैँ त सबैले मान्छ नि, त्यो दसैँ चाहिँ कहाँबाट सुरु भएको भन्ने कुरो पनि चाहिँ नेपाल भाषाको किताबमा छ कि,
हजुर,
त्यो नेपालीमा छैन। दसैँ कसरी सुरु हुन्छ भने, शिव पार्वतीको बिहा भइसकेपछि हिमालयन मेनका हिमालयले भगवती स्थापना गरेर आह्वान गर्ने रहेछ होइन, दसैँ मनाउनु पर्यो भनेर, अनि पार्वतीले चाहिँ यसरी मेरो आमा बुवाले मलाई आह्वान गरेर 9 दिनसम्म स्थापना गरेर जमरा राखेर कथा दुर्गा स्थापना गरेर सुरु गरेको छ, म जान्छु भनेर जानुहुन्छ कि, घरमा गएर टिकाको दिनसम्म त्यहीँ बसेर जमरा थापेर, त्यो जुन हाम्रो नेवारहरूले यो किताबमा चाहिँ नेवारको परम्परा चाहिँ भेटेँ कि मैले त्यसमा, जस हामीले थापाउँ गर्ने भन्छ, अनि त्यो अनुसार चाहिँ पार्वतीले त्यहाँ गएर त्यसपछि दसैँ सुरु भएको भन्ने कुरो छ कि यसमा, तर हाम्रो गोरखपुरको किताबमा छैन। अर्को चाहिँ यो संस्थानी परमेश्वरीलाई के भनेछ भने, नेपाल भाषामा पूर्वबाट हेऱ्यो भने एउटा रूप, पश्चिमबाट हेऱ्यो भने अर्कै रूप, उत्तरबाट हेऱ्यो भने अर्कै रूप, दक्षिणबाट हेऱ्यो भने अर्कै रूप,
ठाउँ अनुसार फरक फरक तरिकाले लेखियो होला। तपाईँले यसमा चाहिँ मेन कुराहरू चाहिँ के समावेश गर्नु भएको छ, अनि यो गोरखपुरको लागि पनि अनि नेपालीलाई पनि अनि नेपाल भाषाको लागि पनि?
यो मैले के गरेँ भने नेपाल भाषाको फरकलाई चाहिँ चलाइन, जसाको जस्तै नै राखेँ यसमा, होइन। अनि धेरै कुराहरू चाहिँ मिल्छ कि गोरखपुरको र यसमा फरक भयो, त फरक नै भयो। जस्तो यसमा 30 र 31 अध्याय चाहिँ पुरै फरक छ कि, 30 र 31 अध्यायले मैले चलाएकै छैन, अनि त्यसमा चाहिँ त्यो हाम्रो त्यो गोरखपुरबाट निकाल्ने अध्यायलाई पनि छुट्टै राखेर यो 30 र 31 अध्याय त्यो नेपाल भाषाको जस्तो छ त्यस्तै नै छोडिदिएको छ, किनकि त्यहाँ चलाउनै भएन कि,
त्यसको चाहिँ कथा नै फरक छ,
कथा नै फरक छ, त्यो दुईटा अध्याय चलाएकै छैन। अनि जस्तो यो संस्थानीको अब अहिले भने नि पूर्व पश्चिमबाट हेर्दाखेरि कत्रो कत्रो रूप भनेको त्यो पनि चलाइन, होइन। मेन आधार चाहिँ दुइटै कथाको लागि चलाएको छैन कि, मैले आफ्नो मनको कुरा भएन नि त्यो,
अरू किताबहरूमा चाहिँ त्यो कुरालाई त्यति
छैन, त्यसमा छैन। कस्तो पनि यो पासा खेल्छ नि शिवर सारदेवी,
हजुर,
सतीदेवी र पार्वती पासा खेल्दाखेरि नै के भनेको छ भने, पासा खेल्नु नवद्वारभित्र रहिरे, होइन। नवद्वार भने मान्छेको शरीरमा नौ त द्वार हुन्छ नि, होइन, अब त्यो उहाँहरूको सूक्ष्म शरीर, अब दिव्य शरीर के होला,
हजुर,
भित्र रहेर शेष नागले घेरा बनाए रे, ब्रह्मा विष्णु महेश्वरको पासा बनाउने रे, त्यो हान्ने हुन्छ नि,
हजुर, खेल्ने पासा चाहिँ
ब्रह्मा विष्णु महेश्वरले, होइन। त्यो पनि मलाई अनौठो लाग्यो कि, पहिला हामीले नेपाल भाषाको सुनेको भए पनि यति गहिरो गरेर चाहिँ पढेको हुँदैन नि, अनि त्यो सबैलाई मैले त्यो कुनै पनि कुराहरू चाहिँ चलाएको छैन,
नयाँ कुराहरूलाई थप्नु भएको छ, त्यहाँको कुराहरूलाई
चलाएको छैन।
हामीले स्टुडियो बाहिर थोरै कुराकानी गर्न भ्याथ्यौँ, होइन, त्यतिखेर चाहिँ नेपाल बैंकको शाखा प्रबन्धकको रूपमा पहिला काम गर्नुभयो, अहिले पेन्सन पकाएर बसिराख्नु भएको छ। अब अलिकति बैंकको क्षेत्रको मान्छे, उद्योगतिरको क्षेत्रको मान्छे, अलिकति धार्मिक क्षेत्रतिर अब कसरी लाग्नुभयो, अब यो स्वस्थानीकै किताबलाई अनुवादन गरेर यसरी बनाऊ भन्ने सोच चाहिँ कसरी आयो तपाईँलाई?
धर्मको क्षेत्रमा त म पहिलेदेखि मलाई इन्ट्रेस्ट भन्दाखेरि पनि आफै लाग्थेँ कि, मलाई थाहा छैन किन लाग्यो भनेर चाहिँ, होइन। अब बिरगन्जमा पनि सानो हुँदाखेरि त्यो घरको बुढाबुढीहरू 3 बजेदेखि उठेर मन्दिर गयो भने मैले पछि हान्थेँ कि, अनि पूजाहरू पाठहरू चाहिँ म पहिले पनि गर्थेँ, अहिले नि गर्छु। मेन त नेवारको छोरीहरूले बच्चाहरूले पनि नेपाल भाषा पढ्न छोडे कि, छोडेपछि यो कथा त हराउँछ नि त। अहिलेको अब जस्तो पशुपति मान्छेले त उहाँलाई पो आउँछ त नेपाल भाषाको पढ्न लेख्न सबै गर्न, उहाँको नातिहरूले आउँदैन, फेरि छोराहरूले सक्दैन, त्यो एउटा बचाउने हिसाबले पनि यसलाई ट्रान्सलेट गरे हो, पढ्छ, अरू भाषाभाषीले नि पढ्छन्, नेवारको छोरीछोरीले नि पढ्छन् भन्ने लागेर चाहिँ गरे हो।
यो चाहिँ कति भयो तपाईँले निकाल्नु भएको?
यो अस्ति कार्तिकमा निस्केको,
बिक्री पनि गरिराख्नु भएको छ कि के छ?
बिक्री भन्दाखेरि अब खासै त यो बिक्री गरेर व्यावसायिक रूपमा गर्नलाई गरेको, ट्रान्सलेट गरेको पनि होइन, यो बढी से बढी मान्छेले पढोस् र आफ्नो अब के हो संस्कार भन्ने बुझोस् भन्ने चाहन्छु कि म चाहिँ, किन यसमा धेरै कुराहरू छ कि, जस्तो दसैँ भन्यो, होइन, अब सतीदेवी नै त्यो एक कुण्डमा फाल हाल्नु भइसकेपछि त्यहाँ के वार्तालापहरू हुन्छ त्यो पनि त्यो गोरखपुरको किताबमा थोरै मात्र छ कि, जस्तो दधिची ऋषि भनेर उहाँहरूको कुराहरू पनि यसमा छ के भनेर चाहिँ त्यो दक्ष प्रजापतिलाई बोध गराउँछ, होइन, यो तिम्रो यज्ञ भनेको कस्तो रे, एकदम परम सुन्दरी स्वर शृङ्गार गरेको तर विधवा आइमाई जस्तो, अनि सिउँदोमा सिन्दुर नभएको जस्तो, यसो धेरै कुराहरू त्यस्तो पनि यसमा छ कि,
हजुर,
धेरै धेरै कुरा छ, यसो पढेर हेऱ्यो भने थाहा हुन्छ कि,
यो पढेपछि अरूभन्दा फरक कुराहरू छन् यसमा भन्नु, तपाईँहरू हुर्किनु भएको पढ्नु भएको चाहिँ
18 सालदेखि गएको भन्नुहुन्छ कि,
कति समय बस्नुभयो त्यहाँ?
त्यहाँ त हामी त धेरै बसेनौँ, अलि ठुलो भइसक्यो पढ्नलाई काठमाडौँ नै आयो, बुवाहरू चाहिँ 38 सालसम्मै बस्नुभयो।
देशभरि नै अब धेरै ठाउँमा प्राय हिन्दू धर्म मान्ने परिवारहरूमा चाहिँ सुस्तानीको कथा भने पनि भन्ने, होइन, व्रत चलन छ,
हिन्दूले मात्रै होइन बुद्धिस्टहरूले पनि भन्छन् क्या,
विशेष गरी चाहिँ हिन्दू धर्म मान्नेहरूले भन्नुहुन्छ। तपाईँ वीरगन्जमा पनि केही समय रहनुभयो अनि काठमाडौँ उपत्यकाको एउटा स्थानीय भनौँ न तपाईँलाई, के फरक पाउनुभयो उतातिरका मान्छेहरूको अब यो स्वस्थानी प्रतिको आस्था, उनीहरूले कसरी मान्दा रहेछन् अनि यहाँका मान्छेहरूले चाहिँ कसरी मान्छन्?
त्यहाँ अब अरू कास्टहरू पनि सङ्गत भयो, होइन, क्षेत्रीय बाहुन अब राणाहरू फेमिलीहरू त्यहाँ थुप्रै हुन्छन् नेपाली, उहाँहरूले पनि त्यस्तै नै यहाँको जस्तो मान्छेहरूले श्रद्धा गरेको छ, उहाँ पनि काठमाडौँबाटै गएको नेवारहरू हुने त हो नि, धेरै जसो त यस्तै नै सुने हो हामीले, सबैजना जम्मा भएर कथा भन्ने गर्नुहुन्थ्यो कि।
यसको विधिहरू चाहिँ के हुन्छन्, स्वस्थानीको व्रत बस्ने अनि व्रत गर्ने विधिहरू चाहिँ?
अब व्रत गर्ने विधि साधारण त हामीले गर्ने भनेको नुहाई धुवाई गरेर सात्विक भोजन खाएर कथा भन्ने हो, एउटा आफ्नो मनको सन्तुष्टि अथवा भक्तिभाव भनौँ न होइन, जुन कि मान्छेलाई जस्तै नास्तिक मान्छेमा पनि हुनुपर्छ भन्छु म चाहिँ होइन, त्यसलाई हामीले अलिकति सही बाटोमा पुर्याउँछ नि त। अब अरू विधि त अब सबैभन्दा कठोर विधि त साँखोमै हो व्रत बस्ने। घर घरमा पनि त्यसरी गर्न नसके पनि एक साथ खाएर पूजा गरेर मध्याह कालमा पूजा गरेर बस्नेहरू पनि छन्। म चाहिँ आफ्नो समय अनुकूल गर्छु कि
आफूले सक्ने तरिकाले गर्दा पनि भयो। कतिपय ठाउँमा चाहिँ कथा मात्रै भन्ने गरेको,
त्यो त अब घर घरैमा भन्छन्। कथा मात्र भन्ने त हरेक मान्छेहरूले भनेकै हुन्छ। स्वस्थानी किताब त हरेक घरको घरमा धेरै जसोको घरमा छ भन्छु के म चाहिँ। अब अरू त कठोरै गरेर बस्ने त साँखो पुग्छन्, अरू ठिक गरेर बस्नेहरूले घरमा पूजा लाएर पनि गर्छन् होइन। अरू कथा भन्नेहरू चाहिँ सिम्पल धुपबत्ती गर्ने अनि कथा भन्ने।
अब अलिकति यो किताबकै बारेमा जाउँ। तपाईँले अनुवादन गरेर एउटा पुस्तक निकाल्नुभयो होइन, यो अनुवादन गर्नलाई गाह्रो सजिलो के हुँदो रहेछ अनि कति समय लाग्यो?
मलाई त करिब एक महिना जति लाग्यो है। के हिसाबले मैले अलि छिटो गरेँ भने मैले मात्र सिद्ध्याएर हुँदैन होइन, यसलाई यो सालको माघसम्ममा प्रकाशित गर्न पाएँ भने चाहिँ हुन्छ भन्ने हिसाबले मैले गरेर त्यो शब्द यात्रा प्रकाशनलाई दिएँ कि। उहाँहरूलाई पनि धेरै टाइम लाग्यो, यो परीक्षा नै जस्तो भयो कि अलिकति। यो किताब चाहिँ एउटा त नेपाल भाषाको, नेपालीमा दुइटो मिलाएर गरेको होइन, त्यसपछि जो शब्द यात्राको हाम्रो हरिमञ्जुश्री उहाँले नेवार भाषा आउँदै नआउने है, केही पनि बुझ्नुहुन्न क्या।
हजुर,
अनि उहाँले करेक्सन गर्दाखेरि पनि अलिक गाह्रो भयो। फेरि पशुपति मान्छेकोमा पुर्याउनु पर्यो, उहाँले अलिकति करेक्सन गर्नुभयो। अनि फेरि के भने अब हाम्रो नेपालको अहिले सांस्कृतिक र शताब्दी पुरुष भनेर सत्यमोहन जोशी हुनुहुन्छ होइन, टोल छिमेकीकै मान्छे भयो। मलाई चाहिँ उहाँको एउटा मन्तव्य लिन इच्छा लागेर उहाँकोमा पनि धाइयो क्या। अन्त गाह्रो चाहिँ गाह्रो भयो,
गाह्रो हुँदो रहेछ,
गाह्रो हुँदो रहेछ। अनि शब्दहरू पनि केलाउँदाखेरि अब जस्तो पुष माघ फागुन हामी यसरी भन्छ नि, तर त्यो किताबमा चाहिँ नेवारको किताबमा चाहिँ नेवारी नै महिना हुन्छ, यहाँला गुँला भनेर। त्यो भाषालाई पनि मलाई चाहिँ त्यो डिक्सनरीहरू पल्टाउने होइन, अनि अब त्यो नेपाल भाषामा कुन महिना छ त्यसलाई चाहिँ नेपालीमा के भन्छ भनेर त्यो खोज्ने गर्नु पर्यो।
अलिक गाह्रै भयो,
पूर्व पश्चिम उत्तर दक्षिणको पनि छुट्टै छुट्टै भाषा हुन्छ, त्यो शब्दहरू छुट्याउने चाहिँ गाह्रो भयो। तर यो अहिलेको जुन नेपाली पनि नेवारी पनि राखेर क्यालेन्डरहरू निकाल्छ नि, त्यसले चाहिँ हेल्प गर्यो कि मलाई। अहिले त सबैमा छ नि त, नेवारी महिना पनि हुन्छ, नेपाली महिना पनि हुन्छ होइन,
अङ्ग्रेजी
पनि हुन्छ, त्यसले
अलि
सजिलो भयो, नत्र त गाह्रै हुन्छ नि।
त्यो सबै खोज्न ओर्न त अलिक गाह्रै भयो। अनि यो पुस्तकको रूपमा तयार भएर अनि छापिसकेपछि चाहिँ कस्तो अनुभव भएको थियो तपाईँलाई?
अनुभव त कस्तो हुन्छ, अलि अब गरेछु जस्तो लाग्यो नि, जे होस् भगवान्कै इच्छा अथवा आशीर्वादले नै सम्भव भयो होला होइन, नत्र भने यत्रो विद्वानहरूको संसारमा अरू कसैले पनि त गर्थ्यो होला नि होइन, मेरै दिमागमा किन आयो जस्तो पनि लाग्छ कि कहिले काहीँ।
बजारमा अब कोही मोटा कोही पातला होइन, कोही विभिन्न खालका स्वस्थानीका किताबहरू पाइन्छ, मानिसहरूले अब किन्दाखेरि पनि अलिकति कन्फ्युज हुने गरेको पनि भेटिन्छ कि, कुन ठिक हो अथवा कुन गलत हो, कुन चाहिँ सही हो भन्ने कुराहरू चाहिँ छुट्याउन पनि अलिकति गाह्रो भइरहेको हुन्छ। उहाँहरूलाई चाहिँ के भन्नुहुन्छ तपाईँ, कसरी छुट्याउन सक्नुहुन्छ उहाँहरूले? खासमा यो स्वस्थानीको कथा सबै एउटै खालको हुन्छ, त्यो मोटो र पातलो चाहिँ लेखाइको आधारमा भएको हो कि?
अब मलाई त यस्तो लाग्छ, यो कथाहरूमा मोटो र पातलोको कुरा भएन होइन, हाम्रो संस्कार हो। नेपाली भनेको त तपाईँ पनि नेपाली, म पनि नेपाली, सबै नेपाली होइन, हाम्रो के मूल कुरा हो त्यो चाहिँ सबैले सम्झनुपर्छ, बुझ्नुपर्छ जस्तो लाग्छ।
हामीले स्वस्थानीको बारेमा धेरै कुराकानी गरिसकेका छौँ, तपाईँले केही साहित्य पनि रचना गर्नुभएको छ, यो चाहिँ कविता अनि त्यसै गरी कथा संग्रह पनि छ, यो चाहिँ पहिला पनि स्कुलतिर पढ्दाखेरि पनि यो प्रति तपाईँको रुचि थियो कि अथवा पछि आएर मात्रै जागिरबाट रिटायर भएपछि लेख्नु भएको?
रुचि त जागिरबाट रिटायर भएर होइन होइन, लेख्थेँ म आइए पढ्ने बेलमा, म पाटन कलेज पढेको त्यतिखेर लेख्ने बेलामा मलाई चाहिँ त्यो अरूले देखाउनु लाग्थ्यो कि, लेख्ने राख्ने लुकाइराख्ने त्यस्तो थियो। अनि तै पनि अलिअलि लेखेर पाटन कलेजमा चाहिँ एउटा मैले नेपाल भाषामा दिएको छु कथा कि, कलेजमा नेपाली नै लिइयो, स्कुलमा नेवारी लिए पनि एक वर्षलाई, नेपाली लिएपछि मेरो रुचि चाहिँ नेपालीमै भयो कि, जस्तो महाकाव्यहरू पढ्ने लक्ष्मीप्रसाद देवकोटाको अनि बालकृष्णसम्मको, अनि हामीले पढाउने चाहिँ राममणि सर, देवगिरा सर होइन, उहाँहरूले पढाएको हेर्दा हेर्दा आफूले लेखौँ लेखौँ लाग्ने कि, त्यो सरहरूको पढाइ पनि त्यति राम्रो कि पहिलाको टिचरहरूको होइन, अनि राममणि सरको पढाइ त असाध्य नै राम्रो, उहाँहरूले पढाएको देखेर अनि अब आफूभित्र पनि थियो होला लेख्ने इच्छा होइन, अनि त्यसरी लेख्या हो कि, मैले अहिले मात्र लेख्या होइन, 18-20 वर्षको उमेरदेखि लेख्छु।
त्यति बेला लेख्न चाहिँ लेख्नुहुन्थ्यो तर प्रस्तुत चाहिँ दिनुहुँदैन थियो?
प्रस्तुत गर्नेको एकचोटि चाहिँ मैले मैले सबभन्दा पहिलो कविता मैले रेडियो नेपालमा पठाएको थिएँ कि कालो गुलाब भनेर त्यो किताब चाहिँ त्यतिखेरको प्रस्तोता धेरै नाम चल्या मान्छे हो उहाँले पढिदिनु भयो कि साहित्य संसारबाट त्यतिखेर साहित्य सञ्चार चल्थ्यो त्यसले मलाई हौसला बढाएँ कि दुई तिनवटा कविता पठाएँ मैले रेडियो नेपालमा त्यहाँबाट वाचन झन् लेख्न मन लाग्यो होइन अनि लेखेर अनि मलाई चाहिँ यो साहित्यमा धेरै स्थान दिएको चाहिँ हाम्रो नेपाल राष्ट्र ब्याङ्कबाट प्रकाशित हुने मिरमिरेले उहाँको सम्पादक अरविन्द मालाकार होइन त्यो साथीहरूले ल तँ लेख्ने मात्रै होइन ल दिन्जा भनेर उहाँसँग गएर अफिसको साथीहरूले परिचय गराइदिएपछि मेरो धेरै रचनाहरू तिनीहरूमा प्रकाशित भयो कि पारिश्रमिक पनि दिनुहुन्थ्यो उहाँहरूले है अनि केही कथा कवितामा गोर्खापत्रमा पनि निक्ल्यो उस साझाकोमा चाहिँ मेरो निक्लेको छैन मैले दिनु पनि मलाई पनि धाई राख्न मन लाग्दैन कि फेरि त्यतिखेरदेखि नै लेखेर अनि पहिलो कविता कथा सङ्ग्रह चाहिँ 2062 सालमा बाँडिएको सपना भनेर निकाले हो
कसरी जुराउनु भयो शीर्षक चाहिँ
बाँडिएको सपना चाहिँ के भयो भने हाम्रो नेपाली समाजमा एउटा के नराम्रो संस्कार छ नेवारहरूको पनि भने केटी मान्छेलाई अब सकभर राम्रो घरमा दिने राम्रो केटाले दिने अनि त्यसपछि उसको जिम्मेवारी सिद्धियो कि किनकि उही गरेर खान्छन् होइन भनेर एउटा झुटो सपना बाँड्छ कि नपढाइदिए नि हुन्छ सिप नसिकाइदिए नि हुन्छ ए बिहे गरेर पठाउने त हो नि एउटा राम्रो केटो खोजेर घर खोजेर बिहे गरिसकेपछि उसको लालन पालन त्यहीँ हुन्छ जीविका तर त्यस्तो चाहिँ होइन त्यो चाहिँ एउटा बाँडिएको सपना हो कि हामीलाई होइन केटी मान्छेले पनि आफ्नो खुट्टामा उभिएर आफूले इलम गरेर खानुपर्छ भनेर सिकाउनुको सट्टा त्यो बाँडिएको भनेर मैले त्यो किताबको नामै बाँडिएको सपना राख्या हो कि
कविता सङ्ग्रह पनि छ मेरो हातमा यतिखेर तपाईँको मेरो हराएको कविता भन्ने शीर्षक राख्नु भएको रहेछ यसले मलाई एकदमै तान्यो कि यो सङ्ग्रहभित्र के छ यस्ता कुराहरू र शीर्षक चाहिँ यो किन राख्नुभयो
अब यो पनि एउटा आफ्नो मनको पीडा जस्तै हो कि हराएको कविता भनेको एउटा हाम्रो अहिले छोराछोरी सन्तानहरू जति विदेशी गइरहेका छन् धेरै आमा बाबाको आँसु चाहिँ यहाँ झरिराखेको छ कि जस्तो मै पनि रोएर बसेको छु मेरो छोरी पनि युएसमा छ होइन मैले चाहिँ त्यसलाई त्यसरी युएस गएर बस भनेर मैले पढाएको होइन र पठाएको पनि होइन एउटा उसको क्षमता छ पढ्ने उसलाई मैले धेरै गाइड गरेर आफूले चाहिँ भनौँ न मैले यो साहित्यमा पनि म अझ बढी लाग्थेँ होला होइन तर छोराछोरीको भविष्य बनाउन उनीहरूलाई पढाउन मैले बढी योगदान दिएँ कि अब गइसकेपछि ऊ आउन मान्दैन होइन त्यही हिसाबमा एउटा कविता हराएको झोकमा मैले त्यो हराएको हराएकै जस्तो हो कि हामीलाई अहिले धेरै जस्तो छोराछोरीहरू कोही युरोप जान्छन् कोही कहाँ जान्छन् अब अस्ति हुँदा आउँदा के एउटा समाचार पनि पढ्यो भने अस्ट्रेलिया पठाउनलाई भाइसँग बिहे गरिदियो अरे विदेशको मान्छेहरू आएर यहाँ गरिरहेको उदाहरण पनि धेरै छन् होइन नेपालीले पनि गरेर बसेका छन् त्यो पढाइ लेखा चाहिँ त्यो राम्रो मान्छे सबै विदेश गएपछि यहाँ चाहिँ कसले चलाउने भनेर यो हराएको कविता चाहिँ त्यो हिसाबले पनि मैले राखेको हो कि
कविता चाहिँ कस्तो बेला फुर्छन् तपाईँलाई अनि कस्तो समयमा लेख्ने गर्नुहुन्छ
मैले हाम्रो अब हामी गृहस्थीहरूलाई चाहिँ यही समयमा लेखौँ र यो नै सिद्ध्याउँ भन्ने चाहिँ हुँदैन कि हाम्रो अनुकूलमा लेख्नुपर्ने हुन्छ समयको अनुकूलमा कस्तो हुन्छ भने मलाई चाहिँ त्यो एउटा दुईवटा कविता लेखेपछि लेख्न आइरहन्छ कि सुरु गर्न एकचोटि सुरु गर्न चाहिँ गाह्रो हुन्छ गुरु गरिसकेपछि फेरि पाँच छवटा पनि लेखिन्छ कि अनि यस्तै समयमा र यस्तै भन्ने चाहिँ हुँदैन कहिले काहीँ मनमा छुँदाखेरि अथवा निन्द्र नलाग्दाखेरि लेख्यो भने फेरि चार पाँचवटा एकैचोटि लेख्छु म हुन्छ कहिले
कहिले काहीँ एकदमै लेख्नुहुन्छ फुरेको बेलामा कहिले काहीँ लेख्नुहुन्न
कतिखेर फुट्छ त्यस्तो म थाहा नै पाउँदैन कि अब मनलाई छुने पनि अलिक सजिलो त्यो कविता लाग्छ कथालाई अलिक बढी उचाइ छ होइन हामीले चाहिँ त्यही विषयमा विचार गरेर त्यसलाई सिलसिला मिलाउनु पर्यो त्यो टुक्काहरू जोडेर मिल्नु पर्यो जे होस् न कथा चाहिँ अलिक टाइम लाग्छ त्यसलाई विचार गरेर मनमा लिइराख्नु पर्ने हुन्छ कविता चाहिँ यसो छोटो लेख्यो अनि फेरि त्यसलाई फेरि लेखौँ भन्दा पनि मिल्ने
अब हामी लगभग कुराकानीको अन्तिमतिर आएका छौँ होइन हामीले थोरै स्वस्थानको कुराकानी पनि गर्यौँ थोरै रिटायर जीवनपछि तपाईँले अहिले अनुवाद का कुराहरूमा साहित्य लेखनको कुरालाई पनि निरन्तरता दिइराख्नु भएको छ अब आगामी दिनहरूमा त्यस्तो केही योजना बनाउनु भएको छ नयाँ कामहरूको अथवा केही गर्ने योजना
सकेसम्म हामी अब अलिअलि सकेको समाज सेवा गर्ने यो जस्तो अब यो किताब एउटाबाट आएको पैसा पनि हामीले आफ्नो व्यक्तिगत हिसाबमा नचलाउने कतै केही गर्न सकिन्थ्यो आइयो भने गर्ने अथवा त्यही पुनर् प्रकाशन गर्ने भन्ने विचार छ र अनि अब यस्तै फाटफुटो कविता कथा त लेखिरहन्छु त्यस्तै हो
हुन्छ यस्तो व्रत बसेर भोको पेटमा पनि हाम्रो स्टुडियोसम्म आइदिनु भयो यति महत्वपूर्ण कुराहरू राखिदिनु भयो यहाँलाई धेरै धन्यवाद
अब तपाईँलाई पनि धेरै धेरै धन्यवाद होइन अब यो स्वस्थानी एउटा हाम्रो नेपाल भाषामा लेखेको स्वस्थानीलाई जनता समक्ष पाठक समक्ष भक्तहरूको समक्ष पुर्याउनलाई मद्दत गर्नुभयो धेरै 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 धन्यवाद
Jangan sampai diri, sampai diri. ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको मृगलाई मैले ताकेको होइन मायालाई ताकेको रेशम तिरी रेशम तिरी तोडेर जाउँ कि डाँडामा भन्छन् रेशम तिरी तोडेर जाउँ कि डाँडामा भन्छन् रेशम तिरी
आजका पाहुना नवीना श्रेष्ठसँग हामीले भर्खरै कुराकानी गरिसकेका छौं। उहाँले विभिन्न भाषाका सुस्तानीका किताबहरूलाई अनुवादन गरी नेपाली भाषामा प्रकाशन गर्नुभएको छ। साथै उहाँको अरू व्यक्तिगत कुराकानी पनि हामीले प्रस्तुत गरेका थियौं। त्योपछि एउटा मिठो गीत पनि प्रस्तुत गरिसकेका छौं। अब भने फल्चामा तपाईँकै प्रतिक्रिया प्रस्तुत गर्ने बेला भएको छ। फल्चा सुनेर हामीलाई धेरै प्रतिक्रिया प्राप्त भएका छन्। त्यसमध्येबाट केही प्रतिक्रियालाई हामी कार्यक्रममा समेट्छौं। सबैभन्दा पहिला माधव घिमिरेले लेख्नु भएको छ, सुस्तानी सुन्न आउने पाहुनाका लागि तरुल खन्दै फल्चा सुन्दैछु। ज्यालो परिवारलाई पनि निम्ता छ है। रेडियो सुन्नुभएका सबैलाई आशीर्वाद मिल्योस्, शुभकामना भन्नुभएको छ। साथै उहाँले तिमी आज भोलि किन बोल्दिनौ भन्ने गीत बजाइदिनु न भनेर भन्नुभएको छ। प्राविधिक साथीले कार्यक्रमको अन्तिममा बजाउने तर्खर गर्दै हुनुहुन्छ, गीत खोज्दै हुनुहुन्छ यतिखेर र हामी कार्यक्रमको अन्तिममा समय भएसम्म पक्कै पनि बजाउनेछौ। त्यसै गरी सुशीला सिल्वाले नमस्कार फल्चा सुन्दैछु है जानुकाजी भन्नुभएको छ, तपाईँलाई पनि धेरै धन्यवाद। त्यसै गरी सुभाष सिंहले नेपाल एक वर्षकै अवधिमा पाम आयल निकासीमा पहिलो नम्बर बन्न पुग्यो, देशभित्र उत्पादन नै नहुने वस्तुको निकासी पहिलो नम्बरमा परेकोमा सरकारले चिन्ता जनाएन, बरू निकासी बढेको तथ्याङ्कमा रमाइरह्यो। तर भारतले आयातमा प्रतिबन्ध लगाएपछि पाम आयलको निकासीको तथ्याङ्क पानीको फोका जस्तै फुटेको छ भनेर प्रतिक्रिया दिनुभएको छ। हाम्रा विज्ञ व्यापारी र सरकारले पाठ सिक्न जरूरी देखिन्छ भनेर प्रतिक्रिया दिनुभएको छ। यस्तै गरी पीताम्बर पोखरेलले शुभ प्रभात शुभ बिहानी उज्यालो फल्चा काठमाडौँको कोटेश्वरबाट सुन्दैछु, अत्यन्तै चिसो छ भनेर भन्नुभएको छ। आज धेरै चिसो भए पनि वनभोज जाने कार्यक्रम तय भएको छ भन्नुभएको छ, मजाले रमाएर आउनुहोला भन्न चाहन्छौ र चिसोबाट जोगिनुहोला पीताम्बरजी। त्यसै गरी युवराज मिश्रले पनि अहिले युएको अबुधाबीबाट सुनिरहेको जानकारी गराउनु भएको छ, त्यहाँ अहिले पानी परिरहेको छ भनेर भन्नुभएको छ। यस्तै भूपाल बुढाथोकीले पनि सुनिरहेको जानकारी गराउनु भएको छ। देवेन किशोर अन्जानले पनि सबैलाई शुभकामना भन्नुभएको छ, सबैको दिन शुभ बित्योस् भनेर भन्नुभएको छ। त्यसै गरी ध्रुव एसीले एमसीसी पारित गराउन अब सुभाष लिङमाङ आउँदै हुनुहुन्छ, तर यसको एमसीसीको विरोध र राष्ट्रियताको विषयमा चाहिँ छलफल गर्न आवश्यक छ भनेर प्रतिक्रिया दिनुभएको छ। त्यसै गरी आइपी भण्डारी ओम भक्तले दाङको घोराईबाट हलचल सुनिरहेको जानकारी गराउनु भएको छ। काठमाडौँ उपत्यकाको विद्यालयको बिजोक सुन्दा लाग्छ हामी 18-19 शताब्दीमै छौं जस्तो लाग्छ। भूकम्प पीड़ित नागरिक, भूकम्प पीड़ित विद्यालयको अवस्था कहाली लाग्दो छ भनेर प्रतिक्रिया दिनुभएको छ। त्यसै गरी रविन्द्र कुँवरले यो चिसो मौसममा न्यानो नमस्कार सबैजनालाई भनेर प्रतिक्रिया दिनुभएको छ। तर यस्तै अनमोल आवासले नमस्ते सुन्न त पाउँदिन तर राति बिजोक भयो पानी परेर भनेर नाइट ड्युटी एकदमै चिसो छ दुबईमा भनेर भन्नुभएको छ। तर उहाँले प्रतिक्रिया भने दिनुभएको छ फल्सा सुन्न नपाउनु भए पनि पछि तपाईँले डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ उज्यालो फल्सा भनेर हामी जानकारी गराउँछौँ। त्यसै गरी गोविन्द हामीले शुभ बिहानी सबैमा म पनि सुन्दैछु है कीर्तिपुरबाट भन्नुभएको छ। यसै गरी सुबित बस्नेतले पनि दोलखाबाट सुन्दै गरेको जानकारी गराउनु भएको छ भने खड्का राजुले पनि सुनिरहेको जानकारी गराउनु भएको छ। त्यसै गरी नरेन्द्र शर्माले पनि जुम्लाबाट सुन्दैछु भनेर प्रतिक्रिया दिनुभएको छ। फल्सा सुन्नुहुने सबैजनालाई धेरै धन्यवाद अनि त्यसै गरी प्रतिक्रिया दिनुहुने पनि सबैजनालाई धेरै धन्यवाद। अब भने हामी एउटा माधव घिमिरेको रोजाइमा रहेको तिमी आज भोलि किन बोल्दिनौ शीर्षकको बोलको गीत प्रस्तुत गर्छौ। त्यसपछि फेरि आउँछौ फल्सा सुन्दै गर्नुहोला। आज भोलि किन बोल्दिनौ माया लाउँदिनौ बोलको भर्खरै प्रस्तुत गरिएको यो गीतसँगै भने हामी उज्यालो फल्साको अन्तिममा आइसकेका छौं। आज हामीले इतिहासमा आज हाम्रो स्वास्थ्य आजका पाहुना मीडियामा आज र आजको बजार स्तम्भ प्रस्तुत गर्यौं। त्यो सँगै तपाईँको प्रतिक्रियालाई पनि कार्यक्रममा समेटेका थियौं। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धन्यवाद। प्राविधिक साथी मनोज विष्टसँगै जानुका दुवाडी पनि विदा हुन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार, शुभ दिन।
उज्यालो फल्चा, उज्यालो फल्चा, उज्यालो फल्चा,
उज्यालो फल्चा।